नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। चीनले पछिल्लो सान्से प्रान्तको सियानदेखि नेपालको राजधानी काठमाडौँका लागि कार्गो रेल सेवा सुरु गरेको छ। कार्गो रेल शुक्रबार बिहान सियानको सिन्चु स्टेसनबाट प्रस्थान गरेको छ। चिनिया सञ्चार माध्यमहरूका अनुसार निर्माण सामग्री, लत्ता कपडा लगायतका सामान बोकेको कार्गो रेल तिब्बतको सिगासो सम्म पुग्नेछ। त्यहाँबाट ट्रकमा केरुङ नाका हुँदै माल सामान काठमाडौँ पुर्याइनेछ। यसमा 8 दिन लाग्नेछ। पल्लो सान्से प्रान्तले छाङआन कार्गो रेलपछि दक्षिण एसियामा लक्षित मालवाहक रेल सञ्चालन गरेको यो पहिलो पटक हो। चिनिया रेलवे सियान ब्युरो ग्रुप कर्पोरेसन लिमिटेडले सियान पश्चिम रेलवे स्टेसन काठमाडौँ पुग्ने नयाँ गन्तव्य स्टेसन सुरु गरेको जनाएको छ। चाइना रेलवे सियान ब्युरो ग्रुप कर्पोरेसन लिमिटेड र चाइना रेलवे कन्टेनर ट्रान्सपोर्टेसन लिमिटेडले संयुक्त रूपमा कार्गो रेल संयोजन गरेका हुन्। अधिकारीहरूका अनुसार यो इन्टर मोडल प्रणालीमा चल्छ। परम्परागत अटोमोबाइल र समुद्री ढुवानीको मोडलको तुलनामा यसबाट समयावधि छोटो हुन्छ भने लजिस्टिक खर्च पनि कम हुन्छ। सियान र अन्य क्षेत्रबीच सिधा जोड्ने कार्गो रेल सञ्चालन भइरहेको बेला सियानदेखि काठमाडौँसम्म सुरु भएको कार्गो रेलले सियान र दक्षिण एसियाली व्यापारिक सम्पर्क स्थापित भएको छ। यसबाट चीनले अघि सारेको बेल्ट एन्ड रेड इनिसिएसनको गतिविधिले मूर्त रूप लिने बताइएको छ। सियान काठमाडौँ कार्गो सेवा सुरु, कान्तिपुर दैनिकमा समाचार रहेको छ। सरकारले विगतमा झैँ आउँदै नआउने वैदेशिक ऋण उच्च देखाएर ठूलो बजेट बनाउने तयारी थालेको छ। पहिला खर्चको हिसाब निकाल्ने, त्यसलाई स्रोत जति पुग्दैन वैदेशिक ऋण र अनुदानको काल्पनिक अङ्क राखेर बजेट बनाउने प्रचलन विगतदेखि नै चल्दै आएको हो। गत आर्थिक वर्ष र यस वर्षको बजेटको स्रोतका रूपमा वैदेशिक अनुदान र ऋणको हिस्सा अत्यन्तै धेरै देखिएका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा त्यसै गर्ने सम्भावना देखिएको छ। अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्ष 2077-78 17 खर्बभन्दा ठूलो बजेट ल्याउने तयारी गर्नुभएको छ। आफूले बजेट ल्याएका दुवै आर्थिक वर्षमा अर्थमन्त्रीले लक्ष्य अनुसारको स्रोत जुटाउन र खर्च गर्न सक्नुभएको छैन। आउँदै नआउने स्रोत देखाएर पनि ठूलो बजेट किन ल्याउनु पर्यो? अर्थशास्त्री डाक्टर विश्व पौडेल भन्नुहुन्छ, देखाउनकै लागि ठूलो बजेट ल्याउने प्रवृत्तिले अन्त्य हुनुपर्ने उहाँको भनाइरहेको छ। डाक्टर खतिवडाले गत आर्थिक वर्ष 2075-76 बजेटमा वैदेशिक अनुदान र ऋण 3,11,84 करोड रुपियाँ ल्याउने लक्ष्य निर्धारण गर्नुभएको थियो, तर सो आर्थिक वर्षमा लक्ष्यको 46% अर्थात् 1,45,72 करोड रुपियाँ मात्रै ऋण र अनुदान प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। त्यस्तै चालु आर्थिक वर्षमा सरकारले कुल 3,56,82 करोड रुपियाँको वैदेशिक सहायता ल्याउने लक्ष्य लिएको थियो, जसमध्ये वैदेशिक अनुदानबाट 57,91 करोड रुपियाँ र राजस्व मध्येबाट वैदेशिक ऋणबाट 2,98 अर्ब रुपियाँ परिचालनको लक्ष्य बनाइएको छ। तर आर्थिक वर्षको 9 महिनासम्म लक्ष्यको जम्मा 33% मात्रै ऋण र अनुदान प्राप्त भएको छ। चालु आर्थिक वर्षको चैतसम्ममा 1,18,81 करोड बराबरको अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ। यसमध्ये अनुदान सहायता 16,19 करोड रुपियाँ र ऋण सहायता 1,62,62 करोड रुपियाँ रहेको छ। आर्थिक वर्षको बाँकी 3 महिनामा बाँकी अनुदान र ऋण आउन सक्ने देखिएको छैन। गत आर्थिक वर्ष 2075-76 पनि सरकारले लक्ष्य अनुसारको वैदेशिक अनुदान र वैदेशिक ऋण उठाउन सकेको थिएन। उक्त अवधिमा वैदेशिक अनुदान 58,81 करोड रुपियाँ ल्याउने लक्ष्य निर्धारण गरिएकोमा 21,33 करोड रुपियाँ मात्रै आएको थियो। यो लक्ष्यको 36% मात्रै हो। त्यस्तै वैदेशिक ऋण 2,53,02 करोड रुपियाँ परिचालन गर्ने लक्ष्य राखिएकोमा 1,24,37 करोड रुपियाँ मात्रै आएको थियो। यो लक्ष्यको 49% मात्रै हो। चालु आर्थिक वर्षको 9 महिनाको अवधिमा सरकारले वैदेशिक ऋण र अनुदान प्राप्ति गत वर्षको भन्दा पनि घटेको छ। चालु आर्थिक वर्षको चैत महिनासम्म सरकारले 15,54 करोड रुपियाँको वैदेशिक अनुदान प्राप्त गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 5.1% कमी हो। त्यस्तै यस अवधिमा सङ्घीय सरकारले 33,66 करोड रुपियाँको वैदेशिक ऋण प्राप्त गरेको छ, यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा भन्दा 10.5% कमी हो। गत आर्थिक वर्षको चैत महिनामा सरकारले 16 अर्ब 38 करोड रुपियाँको वैदेशिक अनुदान र 37 अर्ब 61 करोड रुपियाँको वैदेशिक ऋण प्राप्त गरेको थियो। आगामी आर्थिक वर्षको बजेटलाई स्रोत जुटाउन अत्यन्तै कठिन हुनेछ। यही वर्ष राजस्व 9 खर्ब हारहारी मात्रै उठ्नेछ। आगामी वर्षमा पनि कोरोनाको प्रभावका कारण राजस्वमा ठूलो बढोत्तरी हुने छैन। यसो हुँदा आगामी आर्थिक वर्षमा सरकारले बढीमा 10 खर्बको राजस्वबाट उठाउन सक्ला। खास गरी द्विपक्षीय दाताबाट आउने अनुदान गत वर्षको र यो वर्षमा पनि चरम रूपमा घटेको छ। दाताहरू आफैले कोरोनाका कारण सङ्कटमा रहेको आगामी आर्थिक वर्षमा 10-15 अर्ब भन्दा बढी अनुदान आउने सम्भावना कम छ। यस्तो अवस्थामा 17 अर्बको बजेट बनाउने हो भने करिब 6.5 खर्ब आन्तरिक र बाह्य ऋणबाट उठाउनु पर्ने हुन्छ। आन्तरिक ऋण करिब 2 खर्ब उठाउन सकिने राष्ट्र ब्याङ्कको अनुमान रहेको छ। यस्तो अवस्थामा 4.5 खर्ब रुपियाँको वैदेशिक ऋण ल्याउनु पर्ने बाध्यता सरकारमा हुनेछ, जसको परिचालन असम्भव जस्तै देखिएको छ। नआउने अनुदान र ऋण देखाएर बजेट बढाउँदै सरकार, नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। लकडाउनको समयमा सडक विभाग अन्तर्गत सञ्चालित 2000 आयोजना मध्ये करिब 600 आयोजना सम्पन्न भएका छन्। तिनका केही आयोजना निर्माणाधीन छन्। लकडाउन यता 1 खर्ब 25 अर्ब बजेट मध्ये यो अवधिमा 6% खर्च भएको छ। यसमा 2% रकम भुक्तानी भइसकेको विभागका महानिर्देशक केशव शर्माले जानकारी गराउनु भएको छ। थप 3% भुक्तानी प्रक्रियामा रहेको छ। विभागका अनुसार लकडाउन यताको समयमा देशभर 57 किलोमिटर सडक कालोपत्रे भएको छ। 122 किलोमिटर गार्बेल सडक निर्माण गरिएको छ। 37 किलोमिटर सडक ट्र्याक खोलिएको शर्माले बताउनु भएको छ। ओभरले पिचमाथिको पिचको काम 52 किलोमिटर भएको छ। यसमा काठमाडौँमा मात्रै 8 किलोमिटर ओभरलेको काम भएको छ। निर्माणको अन्तिम चरणमा रहेका 21 पक्की पुल सम्पन्न भएका छन्। यस अन्तर्गत दोलखामा 1, मध्यपहाडी राजमार्गमा 2, मदन भण्डारी राजमार्गमा 3, काठमाडौँमा 1, दमकमा 2, इलाममा 2, जनकपुरमा 2, नेपालगञ्जमा 1, महेन्द्रनगरमा 5 र डोटीमा 2 पक्की पुल बनेका छन्। यसै गरी 227 पुल निर्माणाधीन छन्। 365 सडक आयोजना पनि निर्माणको क्रममा रहेका छन्। अहिले मध्यपहाडी राजमार्ग, हुलाकी, कान्ति, लोकपथ उपत्यकाको सडक विस्तार आयोजनाको काम भइसकेका छन्। देशभर 33 सडक डिभिजन छन्। शर्माले भन्नुभयो, तीमध्ये लकडाउनको समयमा पनि केही न केही काम भइरहेको छ, खाली कोही बसेका छैनन्। दमक, धनकुटा, सिन्धुली, खुर्कोट, भरतपुर, बागलुङ, सुर्खेत, अछाम सडक ट्र्याक खोल्ने काम भएको छ। लकडाउनको बेला मध्यपहाडी राजमार्गमा 9.5 किलोमिटर र काली गण्डकी करिडोरमा 700 मिटर, कोशी करिडोरमा 1.5 किलोमिटर सहित 37 किलोमिटर नयाँ ट्र्याक खोलिएको उहाँले जानकारी गराउनुभयो। आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर एउटा मेसिन र 5 कामदारबाट काठमाडौँको महाराजगञ्ज बालुवाटार सडक खण्ड सडक काम पनि भइरहेको उहाँले बताउनु भएको छ। अहिले संक्रमितको संख्या बढ्दै गएको छ। उहाँले भन्नुभयो, डर मान्नुपर्ने अवस्था भए पनि हामीले काम गर्ने ठाउँमा स्वास्थ्य सावधानी अपनाएर काम जारी राखेका छौँ। लकडाउन पछि पूर्वाधारमा 6% खर्च, कान्तिपुर दैनिकमा समाचार रहेको छ। सरकारले ल्याएको सामाजिक सुरक्षा सम्बन्धी नयाँ ऐन र नियमावलीले 3,26,000 एकल महिला र 80,000 अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित गरेको छ। नियमावलीमा भत्ता पाउने र विपन्न भएको प्रमाणपत्र ल्याउनु पर्ने व्यवस्था गरिएको छ, तर सरकारले अहिलेसम्म विपन्न भएको प्रमाणित गर्ने कार्यविधि नै बनाएको छैन। गत चैतदेखि लागू गरिएको सामाजिक सुरक्षा नियमावलीले 60 वर्ष मुनिका एकल महिला तथा अति अशक्त अपाङ्ग भएका व्यक्तिलाई भत्ता पाउने विपन्न भएको प्रमाणित हुनुपर्ने व्यवस्था गरेको। यसअघि यस्तो प्रावधान थिएन, तर सबैलाई सामाजिक सुरक्षा भत्ता आवश्यक हुँदैन भन्ने अवधारणा अनुसार सरकारले ऐन र नियमावली यस्तो व्यवस्था गरेको, जसको चौतर्फी विरोध भएको छ। ऐन र नियमावलीमा सरकारले विपन्न वर्ग सम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्ने उल्लेख गरिएको छ, जुन अहिलेसम्म प्रकाशित हुन सकेको छैन। नयाँ सावधानी अनुसार 2075 असोजमा नयाँ सामाजिक सुरक्षा ऐन ल्याइएको थियो। गत चैतमा नियमावलीको राजपत्रमा प्रकाशित भएपछि मात्रै नयाँ ऐनको प्रावधान लागू पुरा भएको थियो, तर नयाँ व्यवस्थाले 60 वर्ष मुनिका 3,26,000 एकल महिला र 80,000 अति अशक्त अपाङ्ग भएका व्यक्तिलाई प्रभावित भएको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताउनुभयो। उहाँका अनुसार देशभर 60 वर्ष माथिका महिला 4,74,000 र 50,000 पूर्ण अपाङ्ग भएका रहेका छन्। नयाँ ऐनको अस्वस्थ र असहायता अवस्थामा रहेका व्यक्तिलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको छ। त्यसमाका लागि पनि विपन्न भएको प्रमाणपत्र हुनुपर्छ। पूर्ण अपाङ्गता भएकाले मासिक 3,000 तथा अति अशक्तले मासिक 1,600 रुपियाँ भत्ता पाउँछन्। यस्तै एकल महिलाले 2,000 पाउँछन्। सामाजिक सुरक्षा भत्तामा हरेक 4-4 महिनामा वितरण गरिन्छ। सामाजिक सुरक्षा सम्बन्धी नयाँ ऐन 4,00,000 सर्वसाधारण सामाजिक भत्ताबाट वञ्चित। नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार अझै बाँकी छन्। रेडियो सुन्दै गर्नुहोला।
निरोगी मन स्वस्थ जीवन।
सबै किसिमका नशा तथा मानसिक रोग रक्सी तथा लागु पदार्थ छुटाउने सफल उपचारको लागि सम्झनुहोस्
रिदम न्युरो साइकेट्रिक हस्पिटल। यहाँ बिरामीहरूलाई भर्ना गर्ने र खुरुवा बस्न नपर्ने व्यवस्था पनि छ।
थप जानकारीको लागि रिदम न्युरो साइकेट्रिक हस्पिटल एकान्त कुना ललितपुर सम्पर्क 5000700711। जीवनको रिदम बिग्रेमा रिदम आउनुहोस्।
मन परेको मायालाई पाउन त सुट पनि दामी लाउनु पर्यो नि।
अन्त राम्रो सुट कहाँ पाइन्छ त हो सोल्टी बताइदेऊ नि त।
यति पनि थाहा छैन त एमएम टेलर्स क्या त। रेडिमेड कोट पाइन्छ, सुट 4 वर्षको बच्चादेखि माथि सबै उमेरका लागि कालो कोट सुट पाइने र ग्राहकहरूको अर्डर अनुसार सिलाइ गरिने एक मात्र सस्तो भरपर्दो स्थान एमएम टेलर्स न्यू रोड खिचा पोखरी चोक पिपुल्स प्लाजा अगाडि एक तल्ला माथि। अनि त्यहाँको फोन नम्बर चाहिँ छैन त? छ नि, फोन नम्बर 4250989 4250989।
दुग्ध सेवन स्वस्थ जीवन।
दुग्ध विकास संस्थानबाट उत्पादित प्रशोधित गुणस्तरीय दुध दही घिउ पनिर चीज तथा अन्य दुग्धजन्य पदार्थको सेवनले रोगसँग लड्ने क्षमता बढाउने भएकोले सुरक्षित रूपमा उत्पादन र प्याकेजिङ गरिएका डीडीसी ब्रान्डका दुध तथा अन्य दुग्ध पदार्थहरूको सेवन गरी सुरक्षित र स्वस्थ बनाऊ।
दुग्ध विकास संस्थान लैनचौर काठमाडौँ सम्पर्क नम्बर 01-44-11-397 बालाजु 01-43-55-024।
छिटो उठ न, तयार हौ, खाना खाएर गइहाल, ब्याङ्कमा कत्रो लाइन भइसक्यो होला।
यसरी हतार र तनाव गर्ने दिन गए दिपा, अब शेयर किन्न लाइनमा बस्नै पर्दैन।
अनि के खान पानीको लाइन हो र शेयर फर्म नै आफ्नो घरमै आउनलाई?
कस्तो कुरा गरे दिपा, ढुक्क हौ न, हाम्रो कृषि विकास बैङ्क छँदैछ नि,
ब्याङ्कबाट पनि शेयर किन्न मिल्छ र भने।
ल, कृषि विकास बैङ्कले आसुवा सेवा दिइरहेछ नि।
आसुवा?
हो आसुवा। कृषि विकास बैङ्कको शाखामा आसुवा फारम भरेपछि आफूले मागे अनुसारको रकम बैङ्कले खातामा रोक राख्छ र पछि आफूलाई सेयर जति पर्छ त्यति रकम मात्र कट्टा गरी कम्पनीको सेयरधारी बनाइदिन्छ। अनि भएन त मजा।
कृषि विकास बैङ्कका सेवा पनि कस्ता कस्ता। आहा,
अझै सुन्नुहोस्, सेयर किन्न रोका राखेको रकममा ब्याज पाइन्छ, गाउँ घरमै बसेर पनि सेयर किन्न पाइन्छ।
कृषि विकास बैङ्क लिमिटेड, तपाईँ हाम्रो घर आँगनको बैङ्क।
रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार। आगामी आर्थिक वर्षको बजेट पेश गर्नका लागि 4 दिन मात्रै अवधि बाँकी रहँदा अर्थ मन्त्रालयले बजेट लेखन कार्यलाई तीव्रता दिएको छ। आगामी आर्थिक वर्षको बजेटलाई प्राथमिकता दिएर अर्थमन्त्री डाक्टर युवराज खतिवडाले समेत सक्रियता बढाउनु भएको छ। अहिले आगामी आर्थिक वर्षको बजेट कोर टिमभित्र केन्द्रित गरिएको छ। कोर टिममा आधिकारिक रूपमा 6 जना रहेको छ भने 2 जना सल्लाहकार र 1 जना सहयोगीका साथै राष्ट्र बैङ्कका निर्देशक डाक्टर रामशरण खरेल पनि सक्रिय रहनु भएको छ। बजेट लेखन टिमको संयोजन सहसचिव श्रीकृष्ण नेपालले गर्नुभएको छ। उहाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखाका प्रमुख हुनुहुन्छ। सामान्यतया बजेट लेखनको संयोजनको भूमिका बजेट तथा कार्यक्रम महाशाखा प्रमुखले गर्ने भए तापनि अर्थमन्त्री खतिवडाले नेपालको संयोजकत्वमा बजेट टिम खडा गर्नुभएको छ। नेपालको संयोजकत्वमा रहेको टिमको टिमको सल्लाहकारको रूपमा अर्थ सचिव शिशिर कुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनीले गर्नुभएको छ। बजेट लेखन टिममा जक्कप्रसाद आचार्य, धनीराम शर्मा पौडेल, यज्ञप्रसाद ढुङ्गेल र एम लाल भूषाल रहनु भएको छ। त्यस्तै बजेट लेखन कार्यमा सहयोगीका रूपमा शाखा अधिकृत बालकृष्ण अधिकारीले काम गरेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ। 3 महिना अघि मात्रै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा गरिएका एमलाल भूषाल आर्थिक नीति तथा विश्लेषण महाशाखाको प्रमुखका रूपमा रहनुभएको छ। त्यस्तै बजेट लेखन टिममा रहेका ढुङ्गेल राजस्व व्यवस्थापन महाशाखा प्रमुखका रूपमा रहनुभएको छ। उहाँ यसअघि आन्तरिक राजस्व विभागबाट अर्थ मन्त्रालयमा सारिनु भएको थियो। ठूला करदाता कार्यालयमा रहेर अघिल्लो बजेट लेखन कमिटीमा रहेका धनीराम शर्मा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रहनुभएको छ। उहाँ बजेट लेखन टिमको सदस्यका रूपमा रहनुभएको छ। यसअघि पनि ठूला करदाता कार्यालयबाट उहाँको सहभागिता रहेको थियो। त्यस्तै वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वयन महाशाखाका प्रमुख जक्कप्रसाद आचार्य पनि बजेट लेखन टिमको सदस्यमा रहनुभएको छ। बजेट लेखन कार्यक्रम अर्थमन्त्री स्वयंले समेत प्रत्येक दिन मार्ग निर्देशन गरेर अर्थका अधिकारीहरूले बताएका छन्। टिमका नाम नभएर पनि नेपाल राष्ट्र ब्याङ्कका निर्देशक डाक्टर रामशरण खरेल पनि निरन्तर बजेट लेखन टिमसँग बसेर काम गरिरहनु भएको छ। अर्थमन्त्री खतिवडाले भने अहिले पनि स्रोत व्यवस्थापनलाई नै केन्द्रित गरेर छलफल गरिरहनु भएको बताइएको छ। विश्व ब्याङ्कबाट लिइने तथा सहायताका सवालमा अर्थ मन्त्रालयले टुङ्गो लगाए पनि एसियाली विकास ब्याङ्क लगायतका बहुपक्षीय निकायबाट बढाउन सक्ने ऋणका सवालमा अर्थमन्त्रीले अहिले पनि केन्द्रित देखिनु भएको छ। स्रोत खुम्चँदै गएको अवस्थामा सरकारवालाले सानो र कार्यान्वयनमुखी बजेट ल्याउन सुझाव दिए पनि अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि 16 खर्ब माथिको बजेट ल्याउने तयारी का साथ निर्माण गरिरहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ 2 गते संसदमा संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई मार्गदर्शन मानेर बजेट ल्याउनु पर्ने हुन्छ। नीति तथा कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले निर्माण गर्ने हो। बजेट स्रोत न्यून भए पनि नीति तथा कार्यक्रमले अघि सारेका योजना बढी भएपछि अर्थमन्त्रीलाई चुनौती थपिएको छ। चालु आर्थिक वर्षमा 3 किसिमका भत्ता र पोसाक खर्च शीर्षकबाट 18 अर्ब रुपियाँ खर्च भएको छ। कोरोनाका कारण सरकारले राखेको स्रोतहरू खुम्चँदै गएको अवस्थामा सरकारले खर्चमा कडाई गरे पनि चैतभन्दा अघिको खर्च भने अन्य खर्चको तुलनामा बढी देखिएको छ। सरकारले चालु आर्थिक वर्षमा पोसाक खर्च, महँगी भत्ता, कर्मचारी बैठक भत्ता र अन्य भत्ता शीर्षकबाट 50 अर्ब 20 करोड रुपियाँ बजेट विनियोजन गरेको थियो। चैत मसान्तसम्ममा 18 अर्ब रुपियाँ भुक्तानी गरिसकेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ। 18 अर्ब रुपियाँमध्ये सबैभन्दा बढी अन्य भत्ता शीर्षकबाट 10 अर्ब 83 करोड रुपियाँ भुक्तानी गरिएको छ। अन्य भत्ता शीर्षकबाट सरकारले 38 अर्ब 96 करोड रुपियाँ विनियोजन गरेको थियो। महँगी भत्ता शीर्षकमा 4 अर्ब 1 करोड रुपियाँ भुक्तानी गरिएको छ। सरकारले चालु आर्थिक वर्षमा 4 अर्ब 50 करोड रुपियाँ महँगी भत्ता विनियोजन गरेकोमा चैत मसान्तसम्ममा मात्रै विनियोजन गरेको रकमको 89% खर्च भएको छ। पोसाक भत्ता शीर्षकमा 2 अर्ब 19 करोड रुपियाँ भुक्तानी गरिएको छ। सरकारले 2 अर्ब 24 करोड रुपियाँको पोसाक भत्ता विनियोजन गरेकोमा चैत मसान्तपछि 5 करोड रुपियाँ बाँकी रहेको छ। कर्मचारी बैठक भत्ता 4 अर्ब 50 करोड रुपियाँ विनियोजन गरेकोमा बैठक भत्ता भने कडाई गरिएको छ। अहिले बैठक भत्तामा 97 करोड रुपियाँ भुक्तानी भइसकेको छ। सरकारले कोरोना महामारी देखिएपछि नेपालमा लगाइएको लकडाउनका कारण अनुमानित लक्ष्यहरू सबै असफल भएपछि खर्चमा पनि कडाई गरेको छ। अर्थ मन्त्रालयले अहिले 14 किसिमका खर्च कटौती गरेको छ। प्रदेश 5 को सरकारले आर्थिक वर्ष 2077-78 को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। स्वास्थ्य, कृषि, रोजगार र उद्योगलाई प्राथमिकतामा राख्दै प्रदेश 5 को नीति तथा कार्यक्रम सार्वजनिक भएको प्रदेश प्रमुख धर्मनाथ यादवले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा COVID-19 को महामारीको असर न्यून भएसँगै प्रदेशको राजधानी र नामकरण तोक्ने काम प्रदेश सभाबाट सम्पन्न गर्ने र राजधानी तोकिएको स्थानमा राजधानीका लागि आवश्यक जग्गा प्राप्ति र गुरु योजना निर्माण, अत्यावश्यक संरचना निर्माणका काम सुरु गर्ने उल्लेख गरिएको छ। कोरोना महामारीको क्षतिले पुर्याएको अर्थतन्त्रको पुनरुत्थान गर्नका लागि उद्योग, कृषि तथा निर्माण क्षेत्रका रोजगार अभिवृद्धि गर्ने र कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। उक्त कार्यक्रममा विश्व श्रम बजारबाट विस्थापित एवं आन्तरिक रूपमा रोजगार गुमाएका व्यक्तिहरूलाई पुनर्स्थापित गर्न मद्दत पुग्ने आकलन प्रदेश सरकारले गरेको छ। डिजिटल कारोबारलाई प्रोत्साहन गर्न नगद कारोबारमा कर लगाउन बैंकरहरूले सुझाव दिएका छन्। नगद व्यवस्थापनमा ठूलो रकम खर्च हुने हुँदा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न नगद हुने कारोबार कोरोना कर लगाउन नेपाल बैंकर संघले आगामी आर्थिक वर्ष 2077-78 बजेट सरकारलाई सुझाव दिएको छ। नगद कारोबारले कोरोना भाइरसको संक्रमणमा जोखिम बढी हुने कारणले नगद कारोबारलाई निरुत्साहित गर्न सीमाभन्दा बढी नगद कारोबारको कारोबारमा कोरोना कर लगाउन सुझाव दिएको संघका अध्यक्ष भुवन दाहालले बताउनुभयो। हामीले चीन अमेरिकामा कोरोना भाइरस पैसाका लेनदेनबाट सरेको समाचारहरू पढिसकेका हुन्छौँ। राष्ट्र बैङ्कले नोट छपाई र त्यसको व्यवस्थापनमा अरबौँ रकम खर्च गरिरहेको छ। उहाँले भन्नुभयो, अवैध गतिविधिका लागि डिजिटल भन्दा बढी नगद कारोबारमा प्रयोग हुने गर्छ। त्यस कारणले निश्चित सीमाभन्दा बढीको नगद कारोबारमा कोरोना कर लगाइनुपर्ने सुझाव हामीले दिएका छौँ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका बीच गाउँ फर्किएका युवाले बाँझिएको जग्गा झाडी फाडेर सामूहिक खेती सुरु गरेका छन्। म्याग्दीको मालिका गाउँपालिका छ दुखुलेको लेकमा दरवाङ आत्मनिर्भर व्यावसायिक कृषि सहकारी संस्थाले युवालाई परिचालन गरेर दलहन र गेडागुडी खेती गरेको हो। 60 रोपनी जग्गामा सिमी लगाइसकेका छन्। थप 160 रोपनीमा भटमास र गहत खेती गर्नका लागि युवाहरू खन जोतमा जुटेका छन्। वैदेशिक रोजगारी र बसाइसराईका कारण जनशक्ति अभाव हुँदा खेतीयोग्य बारी बाजिएको छ। लकडाउनमा युवाहरूलाई परिचालन गरेर खेती गरिएको स्थानीयवासी स्वर्ग प्रसाद रोकाएले बताउनुभयो। 16 जग्गा धनीले 10 वर्षका लागि खेती गर्नका लागि भाडा नलिने गरी जग्गा दिएका छन्। उहाँले भन्नुभयो, मान्छेभन्दा अग्लो र स्याल लुक्ने झाडी फाँडेर खनजोत गरी गहत र सिमी भटमास लगाएका छौँ। र आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी विनिमय दर: अमेरिकी डलर 1 को खरिद दर 121.23 रुपियाँ, बिक्री दर 121.83 रुपियाँ, युरो 1 को खरिद दर 132.25 रुपियाँ, बिक्री दर 132.90 रुपियाँ, साउदी अरब रियाल 1 को खरिद दर 32.28 रुपियाँ, बिक्री दर 32.44 रुपियाँ, कतारी रियाल 1 को खरिद दर 33.09 रुपियाँ, बिक्री दर 33.25 रुपियाँ, युएई दिरान 1 को खरिद दर 33 रुपियाँ, बिक्री दर 33.17 रुपियाँ, मलेसियन रिङ्गिट 1 को खरिद दर 27.79 रुपियाँ, बिक्री दर 27.93 रुपियाँ, कुवेती दिनार 1 को खरिद दर 392.32 रुपियाँ, बिक्री दर 394.27 रुपियाँ, र बहराइन दिनार 1 को खरिद दर 321.09 रुपियाँ, बिक्री दर 322.68 रुपियाँ रहेको छ। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी सहयोग नेपाललाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।